नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। म जानुका दुवाडी। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसिएफको प्राविधिक सहयोग, युकेएडको आर्थिक सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसिएफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसिएफ अहिले नुवाकोट, रसुवा लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको यो 246 अंक हो। आजको कार्यक्रम प्लास्टिक जन्य प्रदूषणका विषयमा केन्द्रित छ। साथमा वातावरण सरसफाईमा तपाईँ हाम्रो भूमिका कस्तो हुनुपर्छ भनेर तपाईँकै आवाज पनि लिएका छौं। तर कार्यक्रमको शुरूआतमा सुनौ खानेपानी र सरसफाईका क्षेत्रमा भएका साप्ताहिक गतिविधि साथी सजना तिमल सिन्हाबाट।
खानेपानी र सरसफाई गतिविधि। काठमाडौँ उपत्यकामा आउँदो असोजसम्म पनि मेलम्चीको पानी नआउने भएको छ। गएको वर्षको दशैंमा नै मेलम्चीको पानी काठमाडौँ ल्याइने भनिए पनि यो दशैंसम्म पनि पानी नआउने भएको हो। निर्माण व्यवसायको लापरवाहीका कारण काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनुभयो। उहाँका अनुसार इटालियन ठेकेदार कम्पनी सीएनसीले विभिन्न बहाना बनाएर तोकिएको कार्यतालिका अनुसार काम नगर्दा आयोजना निर्धारित समयमा सम्पन्न नहुने देखिएको हो। खानेपानी तथा सरसफाई मन्त्रालयले पटक पटक निर्माण व्यवसायीलाई काममा तीव्रता दिन गरेको अनुरोध समेत निर्माण व्यवसायी कम्पनीले अटेर गर्दै आएको उहाँको आरोप छ। आउँदो असोजभित्र काठमाडौँ उपत्यकामा पानी ल्याउने सरकारको योजनामा ढिलाइ भइरहेकोमा मन्त्रालयले भने असन्तुष्टि जनाएको छ। 27 किलोमिटर लामो सुरुङ खन्ने काम चैत 27 गते सकिए पनि त्यसपछि काममा खासै प्रगति हुन सकेको छैन। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कानून बमोजिम तिर्नुपर्ने वार्षिक आयको 2% हुने 3,31,78,000 नतिर्दा उपभोक्ताले गुणस्तरीय पानी प्राप्त गर्न सकेका छैनन्। खानेपानी महसुल निर्धारण आयोग ऐन 2063 पानी व्यवस्थापनका लागि स्थापना हुने कम्पनीले वार्षिक आयको 2% बुझाउनुपर्ने व्यवस्था छ। यसरी बुझाइएको रकम उपयोग गरेर आयोगलाई खानेपानी संरचनाको अनुगमन, नमूना संकलन र प्रयोगशाला परीक्षण गरी गुणस्तरीय सेवा दिन निर्देशन दिने अधिकार दिइएको छ। आयोगलाई यस्तो अधिकार दिइए पनि स्रोत र जनशक्तिको अभावमा काम गर्न नसकिएको अध्यक्ष उपेन्द्र कुमार अधिकारीले बताउनुभयो। लिमिटेडले आर्थिक वर्ष 2072-73 गरेको लेखा परीक्षणका आधारमा यो बक्यौदा निकालिएको हो। आर्थिक वर्ष 2073-74 लेखा परीक्षण अहिलेसम्म भएको छैन। यस वर्ष महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदनमा आयोगलाई दिनुपर्ने रकम नदिँदा पानीमा गुणस्तर कायम गराउन नसकिएको बताइएको छ। काठमाडौँ उपत्यकाका नदी र चक्रपथ क्षेत्र सफाई गरी गएको हप्ताको शनिबार 29 मेट्रिक टन फोहोर निकालिएको छ। बागमती सफाई महाअभियानको 264 हप्तामा थापाथली क्षेत्रमा सफाई गरी 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो। यसै गरी तारेभीर क्षेत्रको स्यालमतीमा सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुरासैनीले जानकारी दिनुभयो। रुद्रमती सफाईको 219 हप्तामा रातोपुल हिमालय विद्या मन्दिर भण्डारखालसम्म जनचेतनामूलक सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। यस्तै विष्णुमती अभियानको 191 हप्तामा टोखा नगरपालिकाको वडा नम्बर 9 रहेको सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक सफाई गरी 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरियो। मनोहरा नदी सफाईको 62 हप्तामा काठमाडौँ महानगरपालिका वडा नम्बर 32 रहेको जडीबुटी तरकारी बजार क्षेत्रमा सफाई गरी 1 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले जानकारी दिनुभयो। यस्तै चक्रपथ क्षेत्रको सिउचाटारबाट बाफलचोक क्षेत्रसम्म सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। वन तथा वातावरण मन्त्रालयको पहलमा शुरू भएको स्वच्छ वातावरण महाअभियान 2075 औपचारिक रूपमा शुरू भएको छ। विश्व वातावरण दिवसको सन्दर्भ पारेर सभामुख कृष्ण बहादुर महराले काठमाडौँको शंख पार्क नजिकैको सड़कमा कुचो लगाउँदै अभियानको शुभारम्भ गर्नुभएको हो। त्यसक्रममा सभामुख महराले स्वच्छ वातावरण निर्माण गर्न आफैबाट सरसफाईको शुरूआत गर्नुपर्ने बताउनुभयो। नीति योजना निर्माण गर्ने तर कार्यान्वयन नगर्ने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले योजना कार्यान्वयनमा लगेर अभियान सफल बनाउन सबैमा आग्रह पनि गर्नुभयो। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरसफाईको जिम्मा सरकारको मात्र नभई आम नागरिकको पनि भएको उल्लेख गर्दै घर बाहिर फोहोर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 19 राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। आधारभूत सरसफाई सुविधामा सबैको पहुँच पुर्याउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो। दिगो विकासको मुख्य आधार स्वच्छ खाने पानी र सरसफाई युक्त पानी व्यवहार भन्ने नाराका साथ सप्ताह मनाउन लागि हो। खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई शाखाको आयोजनामा हुने कार्यक्रममा अहिलेसम्म देशभर खुला दिशामुक्त क्षेत्र घोषणा भएका ठाउँमा पूर्ण सरसफाईका क्रियाकलापहरू सञ्चालन गर्ने कार्यक्रम समेत रहेको छ। यस्तै सरसफाई सम्बन्धी अन्य विषयहरू जस्तै पानी शुद्धिकरणका घरेलु विधि, खानेकुरा कसरी पकाएर खाने, घर आँगन सफाई कसरी गर्ने, खानेपानी र सरसफाईमा ध्यान नदिँदा हुन सक्ने जोखिमका बारेमा समेत जानकारी गराउने खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समिति नेपालको सचिवालय पानी पोखरी काठमाडौँले जनाएको छ। तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको उत्पादन कार्यक्रम पानी र सरसफाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा भर्खरै साथी सजना तिमल सिन्हाले पानी र सरसफाई सम्बन्धी गतिविधि सुनाउनुभयो। मानिसले संसारमा धेरै मात्रामा प्लास्टिकको प्रयोग गर्न थालेको 5 दशक मात्रै भएको छ। सन् 1950 दशकमा धेरै सानो परिणाममा प्लास्टिक उत्पादन गरिएको थियो। यसलाई सजिलैसँग व्यवस्थापन पनि गरिएको थियो। प्लास्टिकका सामानको उत्पादन 1990 दशकमा झण्डै 3 गुणाले बढ़ेको देखिन्छ। अहिलेको अवस्थामा संसारमा भएका 8 अर्ब मानिसको तौल बराबर हुन आउँछ। संसारमा प्रतिदिन 10 लाख प्लास्टिकको बोतल पिउने पानीका लागि प्रयोग हुँदै आएको छ। प्लास्टिक कोइनाका लागि 1000 वर्ष लाग्ने गर्छ। कोलम्बिया विश्वविद्यालयको एक अध्ययन अनुसार समुद्रमा प्रत्येक वर्ष 8 मिलियन टन प्लास्टिक जन्य फोहोर निस्कन्छन्। केही अनुसन्धानबाट पनि के सिद्ध भएको छ भने सामुद्रिक बाष्पीकरणबाट बादलमा अति नै साना कणहरू पानीमा आउँछन् जुन वर्षात नदी खानेपानीको मूल हुँदै हाम्रो धारासम्म आइपुग्छ। यसैबीच हामीले काठमाडौँका केही नागरिकलाई वातावरण सफा राख्न के गर्नुपर्ला भनेर सोधेका छौं।
मेरो नाम चाहिँ सुबी विष्ट हो र म पवन प्रकृति स्कुलबाट र मलाई जहाँसम्म लाग्छ वातावरण सफा गर्न एकजना मात्रै होइन एक घरको परिवार मात्रै होइन एकजुट भएर नेपालीहरू सबैजना मिलेर आफ्नो काम गर्नुपर्छ र ठाउँ ठाउँमा प्रोग्रामहरू क्लिन गर्ने सफा गर्ने अभियानहरू कन्टिन्यू गर्नुपर्छ कन्डक्ट गर्नुपर्छ होइन र आफू पनि एउटा रोल खेल्न सकिन्छ क्या आफू पनि आफैले नै फोहोर फाल्नु हुँदैन क्या त्यही आफूले फोहोर नफालेर नै वातावरण नै सफा हुन्छ क्या अब सफा गर्नुभन्दा नि आफै न फोहोर नगर्नु नै ठुलो कुरा हो क्या म मेरो पहिला सुरु घरबाटै सुरु गर्न चाहन्छु होइन मेरो घर दैलो पहिला सफा गरेर अनि म अगाडि बढ्न चाहन्छु यहाँबाट मेरो समाज सफा गरेर समाजको कम्युनिटी मेरो सफा गरेर अनि म मेरो विद्यालयतिर राख्छु र विद्यालयको त्यहाँबाट एउटा डिस्ट्रिक्ट सफा गरेर म देश एकदम सफा बनाउन चाहन्छु।
मेरो नाम चाहिँ विभूषण प्रधान हो। हामी सबै एकजुट भएर गर्नुपर्छ एक्लैले त गर्न सकिने होइन यो यदि हामीले सुरुमा हामी आफूले आफ्नो वरिपरि सफा गर्नु आफ्नो वरिपरिको इन्भाइरोमेन्ट सफा राख्नुपर्छ जसकारण चाहिँ नि अरूलाई पनि मोटिभेट होस् र यो अभियान त्यसरी अगाडि बढ्ला जस्तो लाग्छ।
म स्मृति पौडेल बालकुञ्ज स्कुलबाट सरकारले जुन यो अभियान सुरु गरेको छ नि यसमा हाम्रो सपोर्ट भनेको के हुन्छ यस्तै त्यो सबै जनताहरूलाई अवेर गराउने त्यसपछि हाम्रो वरिपरि भएको वातावरणलाई सफा गर्न मद्दत गर्ने र सफा गराउन सबै इच्छुकलाई हामीले आफ्नो एउटा छुट्टै टिम बनाएर एउटा हामीले पनि सरकारसँगै कमिटी स्टार्ट गर्नुपर्छ जस्तो लाग्छ। मेरो नाम चाहिँ मोनिका र बालकुञ्जा स्कुलबाट यो चाहिँ लुबु ललितपुरमा पर्छ। सरकारले यो चाहिँ जुन यो जुन चाहिँ सफा अभियान सुरु गरेको छ नि यसमा चाहिँ हामीले धेरै नै धेरै कुराहरू हुन्छ नि पालना गर्नुपर्ने हुन्छ होइन फर्स्टमा त हामीले हाम्रो स्कुल सफा राख्नुपर्छ अनि कम्युनिटी सफा राख्नको लागि फ्यामिली मिलेर स्टार्ट गर्नुपर्छ अनि त्यस्तै गरेर।
मेरो नाम रामचन्द्र बगटी। वातावरण संरक्षण गर्नु चाहिँ हाम्रो सबैको दायित्व हो होइन अनि यसमा चाहिँ हामीले यो प्लास्टिक आज यस वातावरण दिवसको मूल नारा चाहिँ बिट प्लास्टिक पोल्युसन हो। त्यही भएर हामी सबै स्टुडेन्टले चाहिँ यो प्लास्टिकहरूलाई रियुज गर्ने कि त आफूले सकेन भने चाहिँ खोरै नगर्ने अनि सक्यो भने रियुज गर्ने, त्यस्तो गर्यो भने चाहिँ हामीले वातावरण प्रदूषणबाट हामी हाम्रो वातावरणलाई जोगाउन सक्छौँ। सरकारले पनि धेरै नै पहिचान कानुनहरू बनाएर यसलाई चाहिँ अगाडि बढाउनु पर्छ। झल्ला जेनिस खड्का।
फर्स्ट अफ अल चाहिँ अब हामीले नै उनले पनि भने जस्तो अब आफ्नै गाउँघरतिरबाट सुरु गर्नुपर्छ, अरूले गर्ला भने त्यो वेट गर्नु भएन। अनि त्यो धुवा धुलो फैलाउने त्यो सडकहरू त्यस्तो सबै हामीले यो कन्ट्रोल गर्नुपर्छ होइन। अनि अरू भन्दा फेरि चाहिँ यो जुन पब्लिक प्लेसेसहरू हुन्छ नि त्यहाँबाट चाहिँ हामीले सुरु गर्नुपर्छ होइन। अनि वन जङ्गल त्यस्तो नाश गर्नु भएन, वातावरण उ गर्न स्वच्छ हावा पानी चाहिन्छ हामीलाई। नदी नालाहरू फोहोर गर्नु भएन, प्रदूषण गर्ने अब गाडीहरू त्यस्तो ब्यान गर्नुपर्छ होइन।
अल्का नगरकोटी। हामीले वातावरण सफा राख्न फर्स्ट अफ अल अवेरनेस प्रोग्राम कन्डक्ट गर्नुपर्छ र यस्तै एफोजेट प्रोग्रामबाट जसरी यस्तो क्लिनिङ प्रोग्रामहरू गएको छ त्यसमा सहभागिता जनाउनुपर्छ र हामीले अरूलाई मात्रै वातावरण सफा राख होइन कि आफूले पनि वातावरण सफा राख्नुपर्छ र अरूलाई पनि आफैसँग वातावरण सफा राख भनेर चाहिँ इन्करेज गर्नुपर्छ।
भर्खरै हामीले तपाईँकै आवाज प्रस्तुत गर्यौं। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। पानी र सरसफाईमा अब भने पालो भएको छ कुराकानीको। आज हामी प्लास्टिक जन्य प्रदूषणका विषयमा वातावरणविद प्राध्यापक मुरली गोपाल रञ्जितकारसँग कुराकानी गर्छौ।
अब प्लास्टिक प्रदूषण भन्दाखेरि हामीले के बुझ्नु पर्यो भनेदेखि हामीले उत्पादन गर्ने फोहोरहरूमा ती प्लास्टिकका टुक्रा कणदेखि लिएर विभिन्न रूपबाट प्लास्टिकहरू मिसिनु भएन। किन त भन्दाखेरि अरू चिजहरू तरकारी केराका बोटहरू कुहिनलाई 2-4 दिन लाग्छ भने काठ कुहिनलाई 5-10 वर्ष लाग्छ भने तपाईँको जानकारी हुन प्लास्टिक कुहिन 1000 वर्ष लाग्छ। ती 1000 वर्ष पुगिने चिजलाई हामी हाम्रा अन्य फोहोरहरूसँग लगेर राख्दाखेरि के हुन्छ र ती फोहोरहरू पनि कुहिँदैन, ती पनि डिग्रेडेबल हुँदैन। त्यस कारण त्यसबाट वातावरणलाई धेरै नै ठूलो असर पार्ने र धेरै नै घातक रोगहरू सृजना गर्ने सम्भावना हुने भएको हुनाले हामीले प्लास्टिकबाट प्रदूषण यसरी हुन्छ भनेर भन्न सक्छौँ।
अरू वस्तुहरूबाट उत्पन्न हुने प्रदूषण र प्लास्टिकबाट उत्पन्न हुने प्रदूषणमा चाहिँ कस्तो खालको भिन्नता हुन्छ?
अरू वस्तुहरूको प्रदूषणबाट निस्कन्छ वायु प्रदूषणको कुरा गर्नुभयो भने वायुले हाम्रो श्वास प्रश्वास सम्बन्धीका कुराहरू होइन र अन्य स्किनका कुराहरूमा असर गर्छ भने यो प्लास्टिकले चाहिँ हामीलाई विशेष गरेर पेट सम्बन्धी रोगका कुराहरू पेटमा लाग्ने कुराहरू अझ भयावह स्थितिमा प्लास्टिकलाई जलाउने जुन ग्यासहरू मिथेन ग्यास निस्कन्छ नि त्यसले त अझ क्यान्सर निम्ताउँछ। हामीले थाहा छैन सफा गर्ने क्रममा हाम्रा विभिन्न नगरपालिकाहरूले आफैले पनि कर्मचारी लगाएर प्लास्टिकहरू जलाउने काम गर्छ। प्लिज नगरपालिकाका मौर्यहरू मेयरज्यूहरू र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीले म आजकै दिन विश्व वातावरण दिवसमा के आह्वान गर्न चाहन्छु भने भोलिदेखि प्लास्टिक जलाउने बन्द गर्नुहोस् र क्यान्सर जस्तो रोगलाई टाढाभन्दा टाढा राख्नु।
अब तपाईँले त यो प्लास्टिकबाट उत्पन्न हुने प्रदूषणको विषयमा लामो समयदेखि काम पनि गर्नुभएको छ र विभिन्न आर्टिकलहरू पनि लेख्दै आउनु भएको छ होइन। अहिले पहिलाको तुलनामा अहिले चाहिँ यो प्लास्टिकको उत्पादनमा चाहिँ कस्तो खालको भिन्नता छ?
अब हेर्नुहोस् यहाँनिर म तपाईँले सोधिहाल्नुभयो संसारको परिवेशको कुरा गर्ने हो भने संसारभरमा 1950 अगाडि प्लास्टिक धेरै कम रूपमा प्रयोग हुन्थ्यो। 1950 पछाडि प्लास्टिकका विभिन्न सामानहरूको उत्पादन गर्ने र प्रयोग गर्ने ट्रेन्ड बढेको हो। यही क्रममा संसारभर 10 लाख प्लास्टिकका बोटलहरू प्रति मिनट अहिले खपत भइराखेको छ। उत्पादन अथवा खपत भनौँ, उत्पादन भएपछि खपत भइहाल्छ भइराखेको छ। त्यस्तै गरेर 500 ट्रिलियन टन प्रति वर्ष चाहिँ प्लास्टिकका ब्यागहरू उत्पादन गर्छन्। त्यो जम्मै हाम्रा फोहोर मैलामा गएर फोहोर मैलाको रूपमा बस्ने हो। त्यसैले सन् 1950 70 दशकमा सानो रूपबाट भए त्यति बेला फुलकुरा रास्ताहरूले बढी प्रयोग गरेर जस्तै अमेरिका युरोपियन कन्ट्रीहरू डेनमार्क लगायत विभिन्न कन्ट्रीहरूले प्लास्टिकलाई प्रयोग गरे। तर त्यति बेला ती देशहरूले के गरे भने त्यसलाई राम्रो व्यवस्थित गरे। ती देशहरूमा तपाईँले अझ पनि आजको दिनमा पनि प्लास्टिकहरू छरेर बसेको देख्न पाउनुहुन्न। तर रह्यो कुरा हाम्रा देशहरू दक्षिण पूर्वी एसियाका देशहरू फिलिपिन्स थाइल्यान्ड मलेसिया इन्डोनेसिया भियतनाम यी देशहरूले के गरे त उत्पादन त गरे तर प्लास्टिकका कुराहरू के गरे बाटोबाट छरपस्त छोडे र अहिले तीन देशहरूमा गए हाम्रो नेपाल जस्तै थाइल्यान्ड ब्याङ्कक भियतनाम जान्छ जहाँ पनि फलानाला जहाँ पनि तपाईँले प्लास्टिक देख्नु
नेपालको सन्दर्भमा चाहिँ वर्तमान अवस्थामा यो प्लास्टिकका भाँडाहरू त्यसै गरी झोलाहरू प्रयोगको अवस्था चाहिँ कस्तो देखिन्छ
हो तपाईँले भनेको कटलेरी भन्छ यसलाई टेक्निकली कटलेरी र विभिन्न कुराहरू म्याक्सिमम विशेष त यो फास्ट फुडका रेस्टुरेन्टहरूमा म्याक्सिमम प्रयोग भइरहेको छ वास्तवमा ती प्रयोगहरू गर्ने धेरै नै धेरै स्वास्थ्यको लागि घातक हो र ती प्रयोगहरू म त भन्छु अबदेखि हामीले अन्त गर्नुपर्छ र ती कटलेरीहरू के विभिन्न चम्चाहरू किन अझ इभेन कोको कोला र विभिन्न किसिमका पेय पदार्थहरू खाने जुन चाहिँ स्ट्र छ नि त्यसलाई पनि हामीले प्लास्टिकको भन्छ त्यसलाई पनि हामी प्रयोग गर्न सकेको खण्डमा अवश्य नै राम्रो हुन्छ ती कुरा म्याक्सिमम प्रयोग भइरहेछ त्यसलाई न्यूनीकरण गर्नु चाहिँ अहिले हाम्रो समस्याको रूपमा अगाडि छ
हजुर यो न्यूनीकरण गर्नलाई चाहिँ कतिको सम्भव देख्नुहुन्छ
अब न्यूनीकरण गर्नलाई चाहिँ म यहाँलाई के भन्छु भने नेपाल सरकारले विगत केही वर्ष तीन वर्ष अगाडि चाहिँ 2071 चैत्र 18 गते राजपत्रमा चाहिँ करिब 30-40 माइक्रोनका ब्यागहरूलाई चाहिँ ब्यान गर्ने भनेर निर्णय नै गरिसक्यो त्यो निर्णय भनेको एउटा कानून बनिसक्यो भन्दा पनि हुन्छ राजपत्रमा प्रकाशित हुनु भनेको एउटा कानून बन्नु हो नेपाल सरकारको निर्णय हो त्यस कारणले त्यो कार्यान्वयन भयो गर्नको लागि प्रयास गर्यो तर विडम्बना के भन्नुपर्छ भने ठ्याक्कै 2072 वैशाख 12 गते भयावह भूकम्प आइसकेपछि ती कार्यान्वयनहरू चाहिँ ओझेलमा परे हामी कार्यान्वयनमा जान सकेनौँ त्यस कारणले त्यो कार्यान्वयन जान नसकेकोले अब समय आइसकेका छ सरकारले पनि यसमा सजग भएर ती आफूले गरेका निर्णयहरूलाई अब छिटोभन्दा छिटो कसरी कार्यान्वयन गर्ने भने एउटा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि जानु नितान्त आवश्यक
पछिल्लो समय देखिएको भनेको चिया खाने पनि प्लास्टिकको गिलासमा पानी खाने पनि बोतलमा होइन हरेक कुराहरूमा चाहिँ प्लास्टिकको भाँडा अलिकति सजिलो बन्दै गए जस्तो पनि देखिन्छ त्यही भएर मानिसहरूले धेरै प्रयोग पनि गरेको पाइन्छ अब सरकारले प्रयास गर्यो नै भने पनि उपभोक्ता र व्यवसायीहरूले चाहिँ सहजै मान्लान् त यो प्रतिबन्ध नै लगाउने भन्ने कुरामा चाहिँ
अब मैले यो सन्दर्भमा बोल्नुपर्दा यो नेपाल सरकारले जब राजपत्रमा प्रकाशन गरिसकेपछि त्यसपछि उद्योग धन्दाहरूमा पनि यो 30-40 माइक्रोनकोहरूलाई कसरी एड्रेस गर्ने कसरी न्यूनीकरण गर्ने उद्योग धन्दाबाट अनि अर्को प्रयोगकर्ताबाट कसरी कम गर्ने अर्को कुरा विभिन्न व्यवसायहरूमा यसमा संलग्न भएका व्यवसायहरूबाट कसरी चाहिँ कमभन्दा कम गरेर लाने भन्ने एउटा योजना अवश्य नै बनाउनुपर्छ सायद बनाइ पनि राखेका छ होला आशा गरौँ यदि ती योजना बनेर आयो भने उद्योग धन्दाहरूबाट पनि हामी कम गरेर लान सक्छौँ र हाम्रो प्रयोगकर्ताहरूबाट पनि र बिक्रीकर्ताहरूबाट पनि त्यसको परिणामलाई कम गर्दै लग्यो भने एकैचोटि झ्वाट आजको भोलि प्लास्टिक झोला हाम्रो गाउँघरबाट र अझ भने तपाईँ र मेरो घरबाट अन्त हुनेवाला छैन तपाईँले नल्याउला मैले नल्याउला तपाईँको छोरा बहिनीहरूले लिएर भए नल्याउ नल्याउ तिम्रो असुर जस्तो गर्नु त हुन्न होला तर के गर्ने अछुट जस्तो प्लास्टिकलाई अछुट जन मानिसलाई अछुट गर्ने होइन कि अब प्लास्टिक लिएर आउने मान्छेलाई अछुट गर्ने बानी बसाल्यो भने ठिक होला कि जस्तो लाग्छ मलाई
पछिल्लो समय चाहिँ के पनि भन्छन् भने ल प्लास्टिकको झोला प्लास्टिकका भाँडाहरू विस्थापित त गर्ने तर त्यसको विकल्पमा के प्रयोग गर्ने त जस्तो उदाहरणको लागि कोही चिनी किन्न गयो भने अब चिनीलाई केमा राखेर दिने भन्ने खालको एकतर्फ यो कार्यान्वयनको पाटोलाई चाहिँ अल्झाउने यस्ता समस्याहरू पनि त छन् नि होइन र
हेर्नुहोस् प्रत्येक समस्यासँग समाधान सँगसँगै आएको हुन्छ हामी जहिले पनि समस्याको पछाडि मात्र दौड्छौँ अनि हामीसँग समस्या टाढाएर जान्छ किनभने हामीले यति काम गरिराखेका छौँ यत्रो त्यो छ हामीले प्रत्येक दिन पत्रिकाहरू पढ्छौँ विभिन्न दैनिक पत्रिकाहरू ती सङ्ख्यामा छ हामीले विभिन्न कलेजहरूमा प्रयोग हुने त्यत्रो कागज छ सरकारी कार्यालयमा कागजमा ती कागजहरूलाई एकै ठाउँमा कलेक्सन गरेर ती पेपर ब्यागहरू किन नबनाउने प्लास्टिकको सट्टा चिनी चाहिँ भोलिदेखि पेपर ब्यागमा दिने बसानी बसालौँ र ती पेपर ब्याग कहाँ बनाउँदै भने हाम्रो घर घरमा हाम्रो घर घरमा बस्ने दिदी बहिनी दाजुभाइहरू जो चाहिँ काम छैन जागिर पाएन भनेर बसिरहेको छ ती साथीहरूलाई दिनु पर्यो नगरपालिकाले पहल गर्नु पर्यो वडाले पहल गर्नु पर्यो जो जो काम छैन लाउनुहोस् भनेर उहाँहरूले कागज पनि उपलब्ध गराउनु पर्यो उहाँले उत्पादन गरेको प्लास्टिक ब्यागहरू ल्याएर सम्बन्धित पसलहरूमा दिने काम चाहिँ अब वार्डबाट सुरु गर्नु पर्यो जस्तो लाग्छ
अब यो प्लास्टिकै भाँडाहरू अनि प्लास्टिकहरूलाई पनि प्रयोग गरिसकेपछि उचित व्यवस्थापन गर्ने हो भने चाहिँ जोखिम कम हुन सक्छ नि होइन
अवश्य
हजुर अब के गर्नु पर्ला त
बाहिर आइसकेको कुरालाई बन्द गर्नु हुँदैन बन्द गर्न पनि सकिँदैन तुरन्त एकचोटि बन्द गर्ने प्रयास गर्नु पनि हुँदैन त्यसको नकारात्मक प्रभावहरू पर्न सक्छ त्यसलाई सिस्टोमेटिकली मैले अघि नै भने नि सरकारले प्लानिङ गरेर होइन प्रत्येक वर्ष कति टन चाहिँ प्लास्टिक चाहिँ कन्ट्रोल गर्ने जाने उत्पादनमा कति टन कन्ट्रोल गर्ने बिक्री वितरणमा कति टन कन्ट्रोल गर्ने र अझ घरायसी रूपबाट कसरी चाहिँ निरुत्साहित गर्ने र जनचेतना वृद्धि गर्ने भन्ने जस्ता कार्यक्रमहरू अगाडि सार्न पायो भने अवश्य नै हामी म त भन्छु नेपाल सरकारले आँट गर्यो भने एक वर्ष दुई वर्षमा त होइन पाँच वर्षमा नेपाललाई अफ्रिकी देशहरू 25 अफ्रिकी देशहरूले जसरी हामी जस्तै राजनीतिक र आर्थिक पृष्ठभूमिको देशहरूले आँट गर्न सक्छ आँट गर्न सक्छ हामी किन गर्न नसक्ने राम्रा कुराहरू सिकाउन जहिले पनि भारत र इन्डियाको मात्र सिको गरेर कति वर्ष बिताउने हामी अलिकति हामी जस्तै आर्थिक र राजनीतिक पृष्ठभूमि भएका देशहरूबाट राम्रा कुराहरू सिकेर एटलिस्ट यो प्लास्टिक मुक्त गर्नलाई 5 योजना बनाऊ 5 अवश्य नै हामी यो देशलाई प्लास्टिक मुक्त बनाउन सक्छौँ।
हजुर, अघि सरले यो नकारात्मक असर पनि पर्न सक्छ तत्कालै गर्दाखेरि भन्नुभएको थियो, त्यो भनेको चाहिँ के हो?
नकारात्मक असर चाहिँ के हुन्छ भने हाम्रो नेपालमा अब पेट पानीको बोतल बनाउने र भ्याग बनाउने कारखानाहरू झन्डै एउटै जस्तो हुन्छ, तिनीहरू 40-50 संख्यामा छन्। यदि उनीहरूले झट्ट बन्द गर्यो किनभने ती इन्डस्ट्रीहरू त कानुनी रूपबाट इस्टाब्लिस भएको छन्, यिनीहरूले एकैचोटि बङ्ग भयो, यिनीहरूको सङ्घ संस्थाहरू छन्, यिनीहरूले विभिन्न कुराहरू विरोध गरेर हामीलाई चाहिँ यति चाहिँ घाटा पर्यो यसलाई चाहिँ गर्नु पर्यो भने भोलि सरकारले अरबौँ रुपियाँ के हुन्छ उनीहरूलाई दिनुपर्ने हुन्छ प्रेसराइज गरेर। त्यस कारणले त्यो घाटा हामीले किन बिहोर्ने र उहाँहरूलाई पनि यो योजना दिउँ, बिस्तारै तपाईँहरूले यो इन्डस्ट्री बन्द गर्दै जानुपर्छ र तपाईँले यति समय दिउँ है 3-4-5 पछाडि चाहिँ तपाईँकोमा यो उद्योगमा टाँले लाग्छ है भन्यो। अहिले 1 हामीले उहाँले जानकारी उहाँहरूले पनि आफ्नो योजना बनाउनुहुन्छ, उहाँले पनि ती अरबौँ कुराहरू डिमान्ड गर्दैन अनि त्यही बेला हाम्रो चाहिँ प्लास्टिकका ब्यागहरूमा हामी बाहिर देख्दैनौँ।
प्लास्टिकको उत्पादन चाहिँ कति प्रकारको हुन्छ खासमा र कस्ता खालका उत्पादनहरू चाहिँ बढी जोखिमयुक्त हुन्छन्?
अब हेर्नुहोस्, प्लास्टिक त मैले भनिहालेँ धेरै खालका प्लास्टिकहरू हुन्छन् होइन, तर पनि हामीले दैनिक जस्तो हाम्रो जीवनमा प्रयोग हुने प्लास्टिकको बारेमा मात्र म यहाँहरूलाई बताउने अलिकति प्रयास गर्छु, झिनो प्रयास गर्छौँ। र त्यो के त भन्दाखेरि प्लास्टिक चाहिँ जेनरली 5 प्लास्टिकहरू हामीले आँखाले देख्ने र दैनिक प्रयोग हुन्छ, जस्तै पोलिथेलिन टेरिफाइलेट जसलाई चाहिँ जसकोबाट प्लास्टिक बोटल्स पानीको बोटल्सहरू स्वास्थ्यमा प्रयोग हुने सिरिन्जहरू बिस्कुट र प्याकेटहरू बनाइन्छ भने, त्यस्तै हाई डेन्सिटी पोलिथिन पाइपहरू जुन खानेपानी योजनाहरूमा प्रयोग गरिन्छ पाइपहरू बनाइन्छ, रुट बोटल्सहरू फ्रिजमा राख्ने ब्यागहरू र आइसक्रिम बनाउने कप्सहरू बनाउँछ भने, त्यस्तै लो डेन्सिटी पाइपहरू पोलिथिन पाइप पनि लो डेन्सिटीको पनि बन्छ, झोला ट्रे कन्टेनर खाना प्याक गर्ने फिल्महरू जुन चाहिँ तिनीहरू भन्छ भने, पोली प्रोपेलिन पिपी पनि भन्छ, त्यसपछि पोटेटो चिप्स जस्तो विभिन्न कुरकुरे तिनीहरू प्याक गर्ने कागजहरू, माइक्रोवेभमा प्रयोग हुने भाँडाहरू, आइसक्रिम ट्युब्सहरू र बोटलमा का बिर्कोहरू बनाउने काम गर्छ, त्यस्तै पोलिस्टिरेन पिएस भन्छ यसलाई कटलरी अघि तपाईँले भनेको काँटा चम्चा प्लास्टिकका प्लेट्सहरू कप्सहरू बनाउने काम गर्छ, लास्टमा चाहिँ एक्सपान्डेड पोलिथेलिन इपिएस पनि भन्छ यसलाई प्रोटेक्सन गर्ने, एयरपोर्टबाट आउने बेलामा हाम्रो सुटकेसहरू कहिले प्लास्टिकै बेरेर आएको देख्छौँ नि, त्यस्तो किसिमका कामहरू र तपाईँले अघि नै भन्नुभयो टाटो चिजहरू प्रयोग गर्ने कपहरू बनाउनलाई यो चाहिँ प्रयोग गरिन्छ। यो सबै खाले यो सबै जोखिमका कुरा, प्लास्टिक कम जोखिम र बढी जोखिम भनेको माइक्रोनमा भर पर्छ। माइक्रोन भनेको एउटा अब त साइन्टिफिक टर्मिनोलोजी हो, स्केल हो, यो भनेको त्यसमा कति चाहिँ कणहरू कनी कस्ता साइजका कणले भनेको छ भन्ने सन्दर्भमा हो, त्यो चाहिँ 30-40 माइक्रोन हाम्रो सरकारले प्रतिबन्ध लगाएको छ, किनभने जो स्वास्थ्यको लागि धेरै प्रतिघातक पनि छ, जसले चाहिँ यो 4 लागि ठुलो कन्ट्रिब्युटर यही साइजको प्लास्टिकको भइरहेको छ।
यो समुद्र प्रदूषणको मुख्य कारक तत्व भनेको नै प्लास्टिक जन्य वस्तुहरू हुन् भनिन्छ, यसमा कतिको सत्यता छ?
अब हेर्नुहोस्, संसारमा अहिले एउटा ट्रेन्ड के बसेको छ भने प्लास्टिक जन्य फोहोरहरूलाई कि त खोला नाला हामी जस्तो देशमा समुद्रमा खोलाको किनारमा गाड्ने, तपाईँले बागमतीको किनारमा केही वर्ष अगाडि गाडेको देखिहाल्नुभयो, अहिले फेरि त्यहीँ निकाल्ने काम भइरहेको छ होइन, हाम्रा योजना कस्ता हुन्छन् त्यहीँबाट छलगिन्छ होइन, कहिले राख्ने कहिले निकाल्नेमै हामी व्यस्त छौँ, नयाँ कहिले बनाउने, अब हामी नयाँ बनाउने योजनातिर जानु पर्यो, र हामी मात्र होइन हामी जस्तो अल्प विकसित र विकासशील देशहरूले के जहाँ समुद्र छन् त्यहाँ फोहोर मैला समुद्रको पिनमा लगेर फाल्ने काम गर्छ। यहाँनिर मैले साइन्टिफिकली के अध्ययनले एउटा के देखाएको छ भने ती समुद्रमा बसेका पिनमा बसेका प्लास्टिकहरू मैले भने यो 1000 वर्ष लाग्छ कुहिनको लागि, तर साना साना कणहरूबाट साना साना टुक्रा हुँदै गइसकेपछि के हुन्छ भने ती गएर अब समुद्र जलचरहरू माछा लगायत तिनीहरूको खाना भइसकेको छ, ती खानाको कारणले अब के भयो ती माछाले खाए ती माछाहरू फेरि हाम्रो डाइनिङ टेबलसम्म आइपुग्छ हाम्रो खानाको रूपमा, त्यति मात्र नभएर अब एउटा अध्ययनले सानो एउटा कोलम्बियो विश्वविद्यालयले एउटा अध्ययन गरेको अस्ति मात्र मैले एउटा जर्नल्समा पढेँ, त्यसमा के लेखेको पाएँ भन्दाखेरि ती अति नै साना कणहरूमा जुन चाहिँ तपाईँलाई थाहा छ पानी पर्नु भनेको समुद्रको पानी बाष्पीकरण भएर बादल बन्ने, ती बादल चाहिँ हाम्रो जस्तो देशहरूमा आएर ठुल्ठुलो पहाडमा ठक्कर खाएर पानी पर्ने, हामी पछाडिदेखि पर्दै आएको कुरा ठिक होइन। त्यो आउने क्रममा अब बादल बन्ने बाष्पीकरण हुनेसँगै ती प्लास्टिकका कणहरू पनि ती बाष्पीकरणसँगै बादलको रूपमा आउने भए, ती बादलसँगसँगै हाम्रो घरमा आउने भए, खोला नालामा आउने, हुँदा हुँदा ती हाम्रो घरको धारासम्म फेरि प्लास्टिकका कण, हामीले प्रयोग गरेका कणहरू यसरी आउने भए, यसरी समुद्रमा फाल्दैमा खोला नालाको किनारमा लगेर गाड्दैमा हामी प्लास्टिकबाट होइन दूर हुन्छौ, प्लास्टिक प्रदूषणबाट मुक्त हुन्छौ भनेको यो दिवा स्वप्न मात्र हो। म सम्पूर्ण मानव जाति अझ नेपाली जनताले के सजग गराउन चाहन्छु भने प्लास्टिक जुन चाहिँ कम माइक्रोन्डा प्लास्टिकलाई कमभन्दा कम प्रयोग गरौँ। विश्व वातावरण दिवसको उपलक्ष्यमा म विनम्र एउटा वातावरण क्षेत्रमा काम गर्ने एउटा विद्यार्थीको नाताले, एउटा सजग नागरिकको नाताले म के भन्न चाहन्छु भने हामीले प्लास्टिकलाई निरुत्साहित गरौँ र प्लास्टिक मुक्त नेपाल र जसरी अफ्रिकाका 25 देशहरूले घोषणा गरे त्यस्तै गरेर 26 देशमा नेपाल किन नपर्ने त्यसको लागि हामी प्रयास गरौँ भन्ने अनुरोध गर्न चाहन्छु।
हजुर, अब नेपालले मात्रै प्लास्टिक मुक्त देश बनाउला रे ल उदाहरणको लागि, तर छिमेकी देशहरूले चाहिँ प्लास्टिक उत्पादनमा त्यसरी नै जोड दिइरहे र खोला किनारमा समुद्रमा लगेर फाले भने त्यसको असर त नेपाललाई पनि पर्ने रहेछ। त्यही भएर नेपाललाई मात्रै प्लास्टिक मुक्त गरेर प्रदूषण मुक्त भइन्छ भनेर चाहिँ नसोचे पनि हुने रहेछ।
हो, ग्लोबल इस्युजमा त ट्रान्सपाउन्डरको कुराहरूमा त तपाईँहरूको बियोन्ड कन्ट्रोल नै हो, तर पनि हामीले कहिले काहीँ के गर्नुपर्छ त भन्दाखेरि च्यारिटी स्टार्ट फ्रम होम भनेमा चाहिँ हामीले घरबाट स्रोत गर्नुपर्ने, स्रोत त हाम्रो घर हो, हाम्रो उद्योग धन्दा हो र अझ भनौँ भने स्रोत हाम्रो दिमाग हो होइन, अझ हाम्रो हामी व्यक्ति हो स्रोत, र यी सबै स्रोत सम्भावित स्रोतहरूबाट हामी सजग भएर हामी सबैले त्यस क्षेत्रबाट अलिक सिरियस हुने हो भने यो सूक्ष्मको अन्त्य गर्नलाई, न्यूनीकरण गर्नलाई र नेसनली इन्टरनेसनली अझ ग्लोबली चाहिँ यो ठुलो कुरा होइन। यो पृथ्वीलाई हामीले हाम्रो आउने पुस्तालाई जस्तो रूपबाट हाम्रो अगाडिको पुस्ताले हामीले दिएको थियो त्यस्तै गरेर दिन सक्यो भने मात्र हामीले स्याबासी पाउँछौँ, नभए आउने पुस्ताले हामीले धिकार्ने।
प्लास्टिक जन्य प्रदूषणप्रति मानिसको बुझाइ चाहिँ कस्तो पाउनु भएको छ यहाँले?
त्यति जनचेतना जागरण भएको मैले पाएको छैन। गाउँले परिवेशको त ठिक छ, उहाँहरू अशिक्षित हुनुहुन्छ, पछाडि हुन्छ, जानकारीमूलक कार्यहरू राख्नुहुन्न, विभिन्न मिडियाहरूबाट टाढा हुनुहुन्छ र होला उहाँहरूको, तर मलाई दुःख लाग्दो कुरा यहाँ जानेका मान्छेहरू, शिक्षित मान्छेहरू पनि अझ पनि ती कुराहरूबाट मुक्त हुन सकेका छैन र उहाँहरूले प्लास्टिक प्रदूषणको असरबारे आफूलाई थाहा हुन हुन पनि अझ ती कुरामा उहाँहरूले प्रयोग गरिराख्नु भएको छ। उहाँले निरुत्साहको सट्टा प्रोत्साहन दिने काममा उहाँहरूको आफ्नो सहयोग सिद्ध भएको छ। जस्तै उद्योग धन्दामा लागेका हो, उद्योगहरूलाई चाहिन्छ नि, पैसा कमाउनु पर्छ नि, तर प्लास्टिक उत्पादन त्यही फोहोर गर्ने, प्लास्टिक मात्र उत्पादन गर्ने उद्योग बनाएर पैसा कमाउनु पर्छ भने चाहिँ धेरै अरू कुराहरू छ नि। जानुहोस् न, चप्पल बनाउनुहोस् प्लास्टिककै हो प्रयोग गर्छन् मान्छेहरूले, लुगा बनाउनु प्लास्टिकको पोलिस्ट्रिनहरू छ होइन, विभिन्न कुराहरू छ, त्यसमा लाग्नु भए पनि हुन्छ नि। त्यस कारणले यसैबाट पैसा कमाउँछु भनेर यो चाहिँ प्रदूषण, यसले चाहिँ बाटोमा प्रदूषण गर्छ, नगर्नुहोस् भनेर बुझेका मान्छेहरू बुझाइसकेपछि उहाँहरूले चाहे त्यो उद्योग धन्दामा होस्, चाहे प्रयोगकर्ता होस्, चाहे विक्रेता, उहाँहरूले बुझ्नुपर्छ र उहाँहरूले त्यसमा न्यूनीकरण गर्न सघाउनुपर्छ भन्ने मेरो आफ्नो दृष्टिकोण हो।
अलिकति सरकारी नीति पनि कडा हुनुपर्ने देखियो नि होइन, किनभने मान्छेले बुझेर पनि बुझ पचाए, कार्यान्वयन गरेनन्, अलिकति दण्ड जरिवानाको व्यवस्था भयो भने चाहिँ कार्यान्वयन हुन्थ्यो कि?
अब हेर्नुहोस्, नेपालमा दण्ड जरिमाना नभएको होइन, दण्ड जरिमाना त हुन्छ नै, तर के भने दण्ड जरिमाना कसलाई त भन्ने कुरा भयो। त्यस कारणले दण्ड जरिमाना चाहिँ यहाँ चाहिँ के अरे असक्तहरूलाई भइरहेको छ, सक्तहरूलाई भइरहेको छैन, त्यो हामीले महसुस भएको कुरा हो। आशा गरौँ छिटोभन्दा छिटो यो दण्ड जरिमाना गर्ने मान्छेलाई, कल्प्रिट गर्ने मान्छेलाई, जसले प्रदूषण गरिरहेको छ, जसले नराम्रो काम गरिरहेछ, ती मानिसहरूलाई दण्ड जरिमाना गर्ने, जसले राम्रो काम गरेछ त्यसले प्रोत्साहन गर्ने दिनहरू अवश्य नै छिटोभन्दा छिटो हाम्रो देशमा आउनेछ। र स्पेसली यस्ता कुराहरूलाई स्थानीय निकायहरूको वडाबाट सुरु गर्नु पर्यो, उहाँहरूले वडाका मान्छेहरूलाई प्रोत्साहन गर्ने, दण्ड जरिमाना गर्न सक्यो भने मात्र मान्छे हुन्छ। यो कुरा सिंहदरबारबाट सुरु हुनेवाला छैन, आशा नगरे पनि हुन्छ।
विभिन्न नीति नियम पनि नबनेका होइनन्, बेला बेलामा बनेकै छन् होइन। अब तपाईँहरू जस्ता वातावरणविदहरूले पनि विभिन्न सञ्चार माध्यमबाट, अरू कार्यक्रमहरूबाट जनचेतना जगाइराख्नु भएको छ, तर पनि सोचे अनुरूप मानिसहरूमा परिवर्तन नआउनुको कारण चाहिँ के देख्नुहुन्छ तपाईँ? कमजोरी चाहिँ केमा छ?
परिवर्तन नआउनुको कुरा त सबभन्दा पहिला रियलाइजेसन हो, म र मेरो कर्तव्य भनेर मान्छेले बुझ्नु पर्यो। म र मेरो कर्तव्य भन्ने बुझ्ने मान्छेहरूको संख्या जबसम्म कमी रहन्छ ती कुराहरूमा हामीले केही आशा गर्न सकिँदैन। आशा गरौं अब हामीले हामी जस्तो नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड इन्भाइरोमेन्ट जस्तो संस्थाहरूले हामी म र मेरो कर्तव्य वातावरण क्षेत्रको वातावरण संरक्षणमा हाम्रो प्रयास त्यही क्षेत्रमै हो हामी उहाँहरूलाई जनचेतना अभिवृद्धि गर्ने र साना ठूला कुराहरू कार्यक्रमहरू लाने जनताको लेभलसम्म र हामी प्रयास गरिरहेका छौँ। हामी मात्र होइन यस क्षेत्रमा वातावरण संरक्षणमा लाग्ने तमाम संघ संस्था व्यक्तिदेखि लिएर हामी जस्तो यस क्षेत्रमा काम गर्ने विद्यार्थी विज्ञहरूले यस क्षेत्रको लागि केही गर्नुपर्छ है भनेर एउटा प्रेसर गर्ने ठाउँमा प्रेसर गर्नु पर्यो, कार्यान्वयन गर्ने ठाउँमा कार्यान्वयनमा सघाउनु पर्यो र नीति निर्मातामा आफ्नो कुराहरू राख्नु पर्यो र त्यति मात्र नभएर स्थानीय लेभलमा तल्लो लेभलमा जनतालाई यो गर्दा ठिक यो गर्दा बेठिक भनेर बुझाउने चाहिँ कार्यक्रमहरू अगाडि सार्यो भने अवश्य नै राम्रो हुन्छ।
हजुर, अब अन्त्यमा यो वर्षको विश्व वातावरण दिवसको नारा प्लास्टिक प्रदूषणलाई अन्त्य गरौं भन्ने नारा छ होइन, यसलाई चाहिँ सार्थक बनाउन अबका दिनमा कसरी अगाडि बढ्नु पर्ला?
म चाहिँ मैले चाहिँ के भन्ने गरेका छु भने ठुल्ठुला गरेर कुरा गरेर मात्र हुँदैन, विथ प्लास्टिक पोल्युसनलाई यदि राम्ररी आत्मसात गर्ने हो भने च्यारिटी स्टार्ट फ्रम होम भनेर चाहिँ आफूबाट सुरु गर्नुपर्छ राम्रो काम। हामी अरूको कमजोरी औलाउने धेरै सजग छौँ तर हाम्रो कमजोरी हामी आफ्नो देख्दैनौँ, त्यस कारणले हामीबाट सुरु गर्नुपर्छ। सबभन्दा पहिला त यो फुड सप्लाई गर्ने कटलरीदेखि विभिन्न कुराहरूलाई हामीले अन्त्य गर्नुपर्छ। बजारमा प्लास्टिक सामान किन्न जान्दा पनि सकेसम्म कम प्लास्टिक प्याकेजिङ गरेका सामानहरू किन्ने बानी बसाल्नु पर्यो। अरू कुरा सकेसम्म कपडाको झोला आफ्नो झोलाको साथमै राख्नु पर्यो, केही किन्दाखेरि त्यही झोलामा राखेर लानु पर्यो। र अर्को कुरा, हामीले प्लास्टिक का कुराहरू काहीँ टुक्रा टाक्री देख्यो भने एउटा कागजको झोलामा राखेर अथवा आफ्नो झोलामा राखेर डस्टबिनमा लगेर राख्ने बानी बसाल्नु पर्यो। र हामीले कार्यालयमा होस्, हाम्रो कार्यक्षेत्रमा होस् अथवा घरमा पनि सकेसम्म रियुजेबल प्लास्टिकका बोतल काँचका अथवा अन्य भाँडाकुँडाहरू मेटलका भाँडाकुँडाहरू प्रयोग गर्ने बानी बसाल्नु पर्यो। यदि यी कुराहरू हामीले गर्न सक्यो भने अवश्य नै हामीले प्लास्टिकको अन्त गर्नलाई बिट प्लास्टिक पोल्युसन भने युएनले यो वर्ल्ड इन्भाइरोमेन्ट डे 2018 जुन आह्वान गरेका छ अवश्य नै हामी 2019 जुन 5 केही उपलब्धि हासिल गर्न सक्छु भन्ने मलाई पूर्ण विश्वास लाग्यो।
उहाँ हुनुहुन्थ्यो वातावरणविद प्राध्यापक मुरली गोपाल रञ्जितकार हामीसँग कुराकानी गर्दै। तपाईँ यति बेला कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। अब भने हामी तपाईँलाई सरसफाई सम्बन्धी एउटा गीत सुनाउँछौ। कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आएका छौं। आउँदो बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि काठमाडौँ उपत्यकामा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण हुने कार्यक्रम पानी र सरसफाईमा फेरि हाम्रो भेट हुने नै छ। आजलाई भने खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धीको कार्यक्रम पानी र सरसफाईबाट प्राविधिक साथी संघर्ष विष्टसँगै जानुका दुवाडी पनि विदा हुन्छौ। नमस्कार।